एक खूबसूरत बात, तुम पानी जैसे बनो, अपना रास्ता खुद बनाओ और आगे बढ़ते चलो, लेकिन पत्थर जैसे ना बनो जो दूसरों का रास्ता भी रोक लेता है। आइए आज इस बात पर ज़रा गौर करते हैं कि क्यों हम दूसरों का रास्ता क्यों रोकते हैं। क्या ये हसद है? क्या ये किसी को आगे बढ़ने से रोकना ठीक है? इस बात पर ज़रा सा गौर करते हैं। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुशामदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम और बहुत बहुत सुबह खैर नाज़रीन हज़रात। प्रोग्राम का आगाज़ करते हैं अल्लाह ताला के पाक और बाबरकत नाम से, और इस उम्मीद से प्रोग्राम को आगे बढ़ाएंगे कि आप सब बिल्कुल खैर खैरियत होंगे। आज वैसे मैं आपके लिए बहुत दिलचस्प खबरें भी लेके आई हूँ, चलते स्टूडियो के इस तरफ। अस्सलामुअलैकुम खुर्रम,
अर्ज़ करता हूँ आपकी खिदमत में भी, अपने प्यारे प्यारे नाज़रीन की खिदमत में भी, और उम्मीद करता हूँ आप बिल्कुल खैर खैरियत से होंगे, बिल्कुल ठीक ठाक होंगे
इंशाअल्लाह।
हमारा हफ्ते का मौजू जो चल रहा है,
अनपढ़ और जाहिल के बीच में जो
फर्क है बिल्कुल, और जो है कौन अच्छा है कौन बुरा है, और क्या जो है किसकी क्या खुसूसियात है, इसके बारे में हमारी बात चल रही है, और इंशाल्लाह इसके बारे में आज भी हम बात करेंगे। आज हमारे साथ स्टूडियो में होंगे डॉक्टर हाजी बहादुर, और वो हमारे से बात करेंगे रुबाब के इंसुलिन का इस्तेमाल, दुरुस्त इस्तेमाल, क्यों क्या जरूरत होती है इंसुलिन की, क्यों जरूरत होती है, कितनी मिकदार
में, जानकारी खोरा मेरे लिहाज से बहुत जरूरी है, बिकॉज मैंने ऐसे मरीजों को देखा है, पता नहीं होता कितनी सीसी लगा रहे हैं, बस लगा रहे हैं,
लगा रहे हैं बिल्कुल, और कैसे लगानी है, और उसके अलावा जो है
किन एहतियाती तदाबीर का भी जो है
बिल्कुल, क्योंकि ये ऐसी चीज है कि जो आपको मजबूरन कुछ अरसे के बाद घर पर लगानी पड़ती है, जारी बात है, ये ऐसी बीमारी है। बहरहाल इसके बारे में डॉक्टर साहब बात करेंगे, और उसके अलावा हमारे साथ फोन लाइन पे सैयद अकील अब्बास मारूफी साहब होंगे, मजहबी अमूर के माहिर हैं, उनसे भी हम जो है बात करेंगे, और इंशाल्लाह आज के प्रोग्राम में
सही। और खुर्रम अभी हम कहाँ जा रहे हैं?
अभी हम आपको लेके जा रहे हैं बड़ी दिलचस्प रिपोर्ट दिखाने के लिए, और रिपोर्ट जो है रुबाब वो ये है कि ईरान में तेहरान के अंदर एक यूनिवर्सिटी है, शहीद बहिश्ती यूनिवर्सिटी,
बहुत मशहूर है
जी बिल्कुल, तकरीबन मेरे खास दूसरे तीसरे नंबर पे है ईरान की यूनिवर्सिटी, और इसके अंदर एक नए तरीके से इलाज करना शुरू किया गया है, और वो क्या तरीका है उसके बारे में एक हमने एक रिपोर्ट बनाई है, और वो हमारे नाज़रीन देखेंगे, और उसके बाद रिपोर्ट के बाद जो है हम लोग उसके बारे में थोड़ी बहुत बातचीत भी करेंगे। तो चलते हैं रिपोर्ट देखते हैं।
आर्ट थेरापी यूनिवर्सिटी का एक सब्जेक्ट है जिससे दुनिया में तकरीबन 1950 के अशरे से यूनिवर्सिटियों और क्लिनिक्स में इस्तेफादा किया जा रहा है, और इस हुनर में दिगर फ़नून से ज़्यादा मुख्तलिफ हुनरों, ख़ासतौर पर नक्काशी, पेंटिंग और बसरी फ़नून से इस्तेफादा होता है। इसके रवेशों में हत्ता चिकनी मिट्टी, कठपुतली ड्रामे और बास किस्म के खेलों में रंगों की मिलावट, यहाँ तक कि रेत का भी इस्तेमाल शामिल है। हुनर एक ढांचे और खसूसियत का हामिल है जो नफ्सियाती इलाज की दिगर रविशों की बनस्बत बहुत ज़्यादा पसंदीदा और आसान रविश है, यानी उस तक रसाई बहुत आसान है। दरहकीकत बहुत से बच्चे और हत्ता बड़े भी जब नफ्सियाती इलाज कराते हैं तो उनसे मौलिज बराह रास्त जो सवालात करते हैं तो उन पर दबाव तारी हो जाता है, ख़ासतौर पर उस वक्त जब बच्चे डर महसूस करते हैं। लेकिन जब वो आर्ट के सामानों, मिसाल के तौर पर मिट्टी, फूल और या गुड़िया, या उन सरगर्मियों से जो इज्तमाही तौर पर अंजाम पाती हैं और उनमें खेल का पहलू भी होता है, रूबरू होते हैं तो उनसे एक बिलवास्ता और गैर इख्तियारी राबिता पैदा हो जाता है जिससे उन पर दबाव कम पड़ता है और वह आसानी से अपने मसाइल को बयान करते हैं। अब ये राबते ख्वाह नुमाइश की सूरत में हों या किस्से या उन रवाबित की सूरत में हों कि जिनमें उन्हें मुश्किल दरपेश है, इसी रविश से बहाल होते हैं। दरहकीकत आर्ट थेरापी उन बुनियादी रविशों में से एक है जिनका इंसान की फितरत से करीबी और पुरसकून राबिता होता है, जिस तरह से कि इंसान हमाहंग और मुनज्जम तबीयत का मालिक है और इन मसाइल से जो दिलनशी हैं उनसे करीबी राबिता बरकरार रखता है, और ये फितरी राबिता मुआलजीन के लिए भी इलाज में मददगार होता है। इसीलिए हाल ही में मुख्तलिफ रविशें कि जो हुनर पर मबनी हैं उनसे वो अपनी क्लिनिक्स में इस्तेफादा कर रहे हैं। इन रविशों से हत्ता बड़ों के इलाज में भी इस्तेफादा करते हैं। आर्ट थेरापी का वजूद तख्लीकी आर्ट थेरापी के ज़ेर उनवान यूरोप में अमल में आया कि जिसमें पेंटिंग के साथ ही मुख्तलिफ तकनीकों, मसलन नफ्सियाती ड्रामा शो और रक्स में मौजू और मुनासिब हरकत व सकनात वगैरह से इस्तेफादा किया जाता है। चुनांचे जो अफराद नफ्सियाती बीमारी में मुबतला होते हैं, ख्वाह वो इनफरादी आरजा हो या इज्तमाही, एक खुले माहौल और फिज़ा में अपने मसाइल व मुश्किलात को बयान कर सकते हैं। दरहकीकत आर्ट थेरापी बहुत ज़्यादा मौसर तरीके से मरीज़ की मदद करती है ताकि मरीज़ مسائل اور تلخ تجربوں یا ناکامیوں کا بہت آسانی سے اور واضح طور پر سامنا کر سکے اور خود کو تصویری شکل میں اس ماحول میں یا ان کیفیتوں کے ذریعے جو وہ ریت کے اوپر ظاہر کرتا ہے یا ایسی کیفیت کے ذریعے جو وہ قصے کے ذریعے رول ادا کرنے میں پیش کرتا ہے، ان تمام ذہنی تجربوں کو وہ مجسم صورت میں دیکھتا اور ان چیزوں سے کہ جن سے وہ ہمیشہ مشکلات سے دوچار رہتا اور اس پر دباؤ کا سبب بنتی تھیں، اب انہیں سے انتہائی قریبی رابطہ قائم کر لیتا ہے۔
دوبارہ خوش آمدید کہتے ہیں آپ کے اپنے پروگرام صبح زندگی میں۔ آرٹ تھراپی کے متعلق آپ نے ایک ویڈیو کلپ دیکھی جس میں بچوں کے اندرونی ہنر کو ابھار کے سامنے لایا جاتا ہے۔ امید کرتے ہیں کلپ آپ کو پسند آئی ہوگی۔ ناظرین، ہمارے گفتگو کے سیگمنٹ کا وقت شروع ہو چکا ہے۔ وقت کو بالکل ضائع کیے بغیر چلتے خورم کے پاس تک گفتگو کا آغاز کر سکیں۔ جی خورم،
بہت شکریہ رباب، اور بہت زبردست رپورٹ آپ نے ہمارے ناظرین کو دکھائی، اور بڑی اہم نئے طریقہ کا علاج ہے، اور اس کے بار بار اور رپورٹس بھی ہم انشاءاللہ آپ کو دکھاتے رہیں گے۔ ہمارے ساتھ ڈاکٹر حاجی بہادر یہاں پر اسٹوڈیو میں موجود ہیں، اور جیسے کہ میں نے بتایا کہ موضوع ہمارا رہے گا انسولین، کیا ہے انسولین، ڈاکٹر صاحب کے پاس چلتے ہیں اور ان سے پوچھتے ہیں۔ سلام عرض کرتا ہوں ڈاکٹر صاحب۔ وعلیکم
السلام، ورحمۃ
جیسے ہیں آپ؟ ٹھیک ٹھاک ہیں ڈاکٹر صاحب؟ بہت شکریہ ڈاکٹر صاحب، آپ نے جو ہے ٹائم دیا ہمارے پروگرام کو ایک بار پھر۔
مہربانی، سب سے پہلے تو میں سحر ٹی وی اور اس کی پوری ٹیم کا شکریہ ادا کرتا ہوں کہ آج اس نے امپورٹنٹ موضوع پہ مجھے بات کرنے کی دعوت دی۔
بالکل۔ اچھا ڈاکٹر صاحب، یہاں سے شروع کرتے ہیں کہ شاید بہت سے لوگ ایسے بھی ہوں جن کے خاندان میں کوئی ذیابطیس کا مریض نہ ہو، تو ان کو پتہ ہی نہیں ہے کہ انسولین جو ہے وہ کیا ہے، تو تھوڑا سا ہمیں جو ہے اس کے بنیادی جو ہے کیا ہے، کیا کس لیے استعمال ہوتی ہے، دوائی ہے، کیا چیز ہے؟
بسم اللہ الرحمن الرحیم، سب سے پہلے تو انسولین ہمارے باڈی میں ایک پروٹین ہارمون ہے جو ہمارے باڈی میں پینکریاز بناتی ہیں،
ٹھیک ہے،
ایک نارمل فیزیولوجی ہے، ایک نارمل ہے،
ٹھیک ہے،
لیکن کبھی کبھار بدقسمتی سے یہ ہمارے اپنے جسم میں انسولین پیدا کرنا بند کر دیتا ہے،
ٹھیک ہے،
تو اس کو ہم ایک خاص قسم کی بیماری، اس کو ذیابیطس کہتے ہیں۔
بالکل صحیح۔
اور ذیابیطس کے ٹائپ 1، اس میں انسولین پیداوار کم ہو جاتی ہے۔
اچھا، انسولین بننا بند ہو جائے گا؟
بند ہو جاتی ہے،
ٹھیک ہے، کم ہو جائے گا یا بند ہو جائے گا؟
بند ہو جاتی ہے۔ تو اس بیماری کے لیے باہر سے اب آرٹیفیشیل انسولین لینا پڑتا ہے،
ٹھیک ہے،
یہ ہارمون باہر سے بطور دوائی لینا پڑتی ہے۔
اچھا ٹھیک ہے،
تو اس کو
یہ ہمارے پاس جو ہے انسولین ہو گیا۔ اچھا ڈاکٹر صاحب، جو ہمارے بدن کے اندر انسولین بنتا ہے اور جو ہم باہر سے انجیکشن کی شکل میں دیتے ہیں، اس میں کوئی فرق ہے یا ایک ہی جیسے ہیں؟
نہیں، کوئی فرق نہیں ہے، بہت کام کے لحاظ سے بہت دونوں ایک جیسے ہیں۔
ایک جیسے ہیں، ٹھیک ہے، صحیح، یعنی اس میں زیادہ مسئلہ نہیں ہوتا؟
نہیں ہے، دونوں جو ہے نا آپ لیتے ہیں تو آپ کے جسم کے اندر جو شکر کی مقدار ہے اس کو کم کرے گی،
ٹھیک ہے، صحیح ہے،
کام کے لحاظ سے۔
اچھا ڈاکٹر صاحب، ہوتا کیا ہے انسولین کا، جو ہمارے بدن کے اندر انسولین ہارمون بن رہا ہے، اس کا اصل جو ہے کام کیا ہے، تھوڑا سا اس کے بارے میں بھی ہمارے ناظرین کو بتا دیں
آپ۔ انسولین کا سب سے پہلا کام ہوتا ہے
جی،
اور وہ ہے گلوکوز۔ باڈی کے اندر جب ہم کھانا کھاتے ہیں، شوگر کہتے ہیں، اور اس یہ ہم یوز کرتے ہیں نارملی اپنے نیوٹرینٹس میں یوز کرتے ہیں، تو اسے گلوکوز بن جاتے ہیں، اور اس گلوکوز کو میٹابولائزم، اس کے ایسے انرجی، توانائی پیدا کرنے کے لیے ایک ہارمون کی ضرورت ہوتی ہے، اس کو انسولین کہتے ہیں،
ٹھیک ہے۔
انسولین کے بغیر یہ جو ہمارا نارمل جو توانائی بننے کا عمل ہوتا ہے، یہ ڈسٹرب ہو جاتا ہے،
مختل ہو سکتا ہے،
مختل ہو سکتا ہے۔
اچھا، تو اس کا مطلب یہ جو ایسا ہارمون ہے جس جو ناگزیر ہے،
ناگزیر ہے، اس کے بغیر لائف جو ہے وہ نہیں ہے۔
اچھا ڈاکٹر صاحب، ڈائبٹیز ٹائپ 2، ذیابطیس جو ٹائپ 2 ہے، اس میں کہا جاتا ہے کہ انجیکشن لگانے کی ضرورت نہیں ہوتی، ایسا کیا ہے؟
دونوں میں فرق یہ ہے کہ پہلے ٹائپ 1 میں انسان کے اپنے جو پینکریاز ہے اس میں انسولین بننا یا کم ہو جاتا ہے یا بالکل ختم ہو جاتا ہے،
ٹھیک ہے،
تو اس بیماری کے لیے وہ مکمل طور پر یہ ڈیپینڈنٹ ہو گیا انسولین پہ،
باہر سے انسولین لینی،
باہر سے انسولین لے گا۔ اب ٹائپ 2 میں تھوڑا سا ڈفرینٹ ہے، اس میں انسولین بن جاتا ہے یا اس کی ریلیز میں مسئلہ ہو جاتا ہے یا اس کی ایکشن میں مسئلہ ہوتا ہے،
وہ اثر نہیں کر پا رہا،
اثر نہیں کر پا رہا۔
اچھا ٹھیک،
تو دونوں میں فرق یہ ہے، یہ ٹائپ 2 والا ڈائبٹیز مکمل طور پر انسولین پہ ڈیپینڈنٹ نہیں ہوتا،
صحیح ہے، ٹھیک
ہے، اس کو ایسی دوائیاں چاہیے ہوتی جو اس کے اپنے جو انسولین بنتے ہیں اس کو ریلیز کر دیں،
صحیح ہے،
یا اس کا ایکشن تیز کر دیں،
صحیح ہے، شکریہ ڈاکٹر صاحب۔ ڈاکٹر صاحب، انسولین خود جو ہم لوگ استعمال کرتے ہیں باہر سے انجیکشن کی شکل میں، اس کی کوئی اقسام ہیں یا ایک ہی قسم کی انسولین ہے جس کو ہم لگاتے ہیں؟
نہیں نہیں، اس کے تقریباً 3 قسم کے اقسام ہیں، وہ مختلف کنڈیشنز پہ ڈیپینڈ کرتے ہیں۔ فار ایگزامپل، ایک بیمار ہے، سب سے پہلے میں اقسام بتا دوں گا، سب سے پہلے ریگولر انسولین ہے،
ٹھیک ہے،
دوسرا ہے شارٹ ایکٹنگ انسولین ہے،
ٹھیک ہے،
تھرڈ ہے لانگ ایکٹنگ انسولین ہے، اور چوتھے پہ ایک قسم چل رہی ہے مکس ٹائپ،
ہاں مکس کر دیتے ہیں سارا،
مکس کر دیتے ہیں،
ٹھیک ہے۔
سب سے پہلے میں بتاؤں گا ریگولر انسولین، وہ ریگولر انسولین ایسا قسم کی انسولین ہے جو فوراً کام کر دیتی ہے,
تو
ایک قسم کی ایمرجنسی میں آپ استعمال کر سکتے ہیں
ریگولر انسولین.
ریگولر انسولین کو 15 منٹ کے اندر یہ آپ کے بلڈ گلوکوز لیول کو ڈاؤن کر دیتی ہے.
صحیح ہے, ٹھیک ہے,
ٹھیک ہے,
صحیح ہے.
اور یہ تقریباً آدھے سے لے کر ایک گھنٹے تک کام کر دیتی ہے,
ٹھیک ہے, صحیح ہے.
دوسری قسم کی ہے شارٹ ایکٹنگ انسولین. شارٹ ایکٹنگ انسولین اس میں یہ ہے کہ یہ تقریباً آدھے گھنٹے میں کام شروع کر دیتی ہے اور 1 سے 3 گھنٹے تک کام کرتی ہے,
اثر رہے گا,
اثر رہے گا,
زبردست.
تیسرا قسم لانگ ایکٹنگ انسولین کی ہے, وہ 1 گھنٹے کے اندر اندر کام شروع کرے گا, تقریباً 6 سے 8 گھنٹے تک یہ باڈی میں چلتا رہے گا,
ٹھیک ہے,
ٹھیک ہے. اور چوتھی قسم ہے مکس ٹائپ, یہ اس میں ریگولر انسولین بھی ہوتے ہیں اور لانگ ایکٹنگ بھی ہوتے ہیں,
ٹھیک ہے.
اس کی وجہ یہ ہے کہ آپ نے سنا ہوگا کہ 70/30 اس میں یہ ہوتا ہے کہ 70% اس میں لانگ ایکٹنگ انسولین ہوتے ہیں, 30% اس میں شارٹ ایکٹنگ ریگولر انسولین ہو جاتا ہے. اس کا فائدہ یہ ہے کہ اگر آپ فار ایگزامپل کھانا کھا لیتے ہیں تو فوراً جو ریگولر انسولین ہے وہ آپ کی گلوکوز کو ڈاؤن کرے گا,
ڈاؤن کر دے گا,
اور جو مسلسل آپ کو چاہیے وہ جو لانگ ایکٹنگ ہے وہ
بھی
کنٹرول میں رکھے گا.
یہ بہترین جو ہے یہ چوتھے نمبر والی ہے.
نہیں, ڈیپینڈ کرتا ہے, پھر بھی ڈیپینڈ کرتا ہے آپ کی کون سی حالت میں ہے. اگر آپ کی گلوکوز لیول ہائی ہے,
ٹھیک ہے,
تو آپ کو پھر ریگولر انسولین لینا پڑے گا,
ٹھیک ہے.
لیکن وہ ایمرجنسی کنڈیشن ہوتے ہیں, وہ عام حالات میں جو آپ ڈائبٹک مینیجر میں اس میں سمپل 70/30% 70/30 یہ
اس کا استعمال بہت زیادہ ہے. بہت شکریہ, گفتگو ہم آگے چلائیں گے, لیکن آپ اگر اجازت دیں تو چھوٹا سا ہم نے یہاں پر وقفہ لینا ہے, چلتے ہیں رباب کے پاس. جی رباب,
بہت شکریہ خرم. جی ناظرین, اور یہاں وقت ہوا ہے پروگرام کے سب سے اہم اور سب سے ضروری حصے کا, جس میں آپ دیکھ سکتے ہیں کہ آپ ہم سے کس طرح رابطے میں رہ سکتے ہیں, آپ چاہے وہ فیس بک ہو, میسج ریکارڈ ہو یا کچھ بھی. آئیے ایک وقفہ لیتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں. جی ناظرین, وہ تمام ذرائع دیکھ لیں جس سے آپ ہم سے رابطے میں رہ سکتے ہیں. طاہر رضا صاحب کا بہت بہت شکریہ, خوبصورتی تصویر انہوں نے ہمارے ساتھ شیئر کی جس میں انہوں نے ہمیں اور ہماری ٹیم کو صبح بخیر کہا ہے. ہم بھی آپ کی خدمت میں صبح بخیر اور سلام پیش کرتے ہیں. خیر ناظرین, واپس چلتے ہیں خرم کے پاس تاکہ وہ اپنی خوبصورت سی گفتگو کو جاری رکھ سکیں. جی خرم,
بہت شکریہ رباب. جی ہمارے ساتھ ڈاکٹر حاجی بہادر ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں ناظرین, اور ہماری بات چل رہی ہے انسولین کے بارے میں. ڈاکٹر صاحب, آپ نے جو ہے اقسام ہمیں بتا دیں اور بڑی اہم اقسام اس کی, اور اس سے جو ہے بہرحال ہر حالت جو جس طرح کی حالت ہوگی اس میں جو ہے وہ اس طرح کی انسولین لینا. اچھا ڈاکٹر صاحب, ایسا بھی ہو سکتا ہے کہ ہم ایک انسولین لیں اور وہ بلڈ شوگر کو بہت کم کر دے؟
پاسیبل ہے.
اچھا,
وہ ہمارے ناظرین وہ بیمار حضرات ہیں جو ڈائبٹک کے بیمار ہیں, اور وہ ان کو بتایا گیا بھی ہوتا ہے, ڈاکٹر جو پروفیشنل ہیں ان کو بتایا جا چکا ہوتا ہے, لیکن کبھی کبھار ان سے غلطیاں ہو جاتی ہیں,
ٹھیک ہے,
انسولین لینے میں, یا اس میں جو کبھی ایک کمپنی کے انسولین یوز کر دیں, کبھی دوسری قسم کے یوز کا
بھی فرق ہے,
اس کا بھی فرق آ جاتا
ہے.
تو وہ اپنی جو یونٹس ہوتے ہیں اس کی جو ڈوز ہوئے نارملی وہ یونٹس میں دیا جاتا ہے,
ٹھیک ہے.
فار ایگزامپل 30 یونٹس صبح کو دیے, 40 یونٹس ایوننگ کو دے دیے,
ٹھیک
ہے. اس طرح کی یونٹس کیلکولیشن میں ان سے غلطیاں ہو جاتی ہیں, تو ان کی جو پھر زیادہ یونٹس لینے کی صورت میں ان کی جو باڈی کی گلوکوز لیول ہے وہ زیادہ کم ہو جاتی ہے, وہ ہائپوگلائسیمیا اس کو ہو جاتا ہے, اور اس کو ایک شاک کی صورت میں بھی اگر وہ زیادہ کم ہو تو ایک شاک صدمے کی صورت میں بندہ لے جا سکتا ہے اس کو.
اچھا, یعنی خطرناک ثابت ہو سکتا ہے,
کیونکہ اس کا ایک نارمل بلڈ گلوکوز لیول ایک نارمل لیمٹ پہ رکھنا ضروری ہے,
ٹھیک ہے,
اس سے کم بھی نہیں اور اس سے زیادہ بھی نہیں
ہونا چاہیے,
نہیں ہونا چاہیے.
اچھا, لیکن ہمیشہ یہی سننا میں آتا ہے کہ جی بلڈ شوگر زیادہ ہوگی, زیادہ ہوگی, کبھی کوئی لو بلڈ شوگر کے بارے میں زیادہ بات نہیں کرتا, تو کیا وہ ہائی زیادہ خطرناک ہے لو سے؟
لو زیادہ خطرناک.
اچھا, لو زیادہ
خطرناک ہے بنسبت ہائی کے,
ٹھیک ہے,
ٹھیک ہے.
تو جی, لیکن یہ پھر عام لوگوں میں جو ہے غلط تصور ہے کہ جی ہائی کے بارے میں بس ہوتا.
نارملی ہائی تو ہم کرونیکلی جب چلتا ہے تو وہ ڈائبٹیز بن جاتا ہے,
ٹھیک ہے, وہ بیماری
کمپلیکیشن بنا دیتا ہے, اور لیکن جب فوراً ہائپوگلائسیمک شاک میں چلا گیا,
ٹھیک ہے,
تو وہ بہت زیادہ خطرناک.
اچھا, یہ اکثر ڈاکٹر صاحب دکھنے میں ملتا ہے کہ ایک دم سے جو ہے کوئی بندہ جو ہے وہ گرمی میں چلتا جو ہے ایک دم سے گر گیا, تو کہا جاتا ہے کہ اس کو جو ہے وہ پانی میں چینی ملا کے یا کچھ ملا کے, تو یہ وہی مسئلہ ہوتا ہے کہ وہ بلڈ شوگر جو ہے وہ کم ہو جاتا ہے اس وجہ سے ایک دم سے بندہ گر جاتا ہے؟
وہ ڈیفرنٹ سچویشن ہے. فار ایگزامپل گرمیوں میں پسینہ نکل جاتا ہے, ٹھیک ہے, اس کی باڈی کے سے اندر جو پانی ہے وہ نکل گیا,
ڈی ہائیڈریٹ,
وہ ہائپو والیومک شاک ہو سکتا ہے. وہ
اچھا اچھا,
ہائپو والیومک شاک, پانی کم ہو گیا,
پانی کم ہو گیا بدن میں, ٹھیک ہے, وہ ایک اور وجہ بھی ہو سکتی ہے. صحیح, ٹھیک. اچھا ڈاکٹر صاحب, یہ تو ہمیں آپ نے انسولین کا بتا دیا کہ اگر انسولین کم ہو جائے تو کیا نقصانات ہو سکتے ہیں. یہ جو آپ نے یونٹس کی بات کی, تو جو لوگ ڈاکٹر صاحب گھروں میں انسولین لگاتے ہیں ان کو بھی اس چیز کا خیال رکھنا ہوتا ہے کہ کتنی انہوں نے لگائی ہے, کتنی یونٹس لگانے ہیں, کس طرح ہے؟
بہت ضروری ہوتا ہے یہ ان کے لیے, تو بالکل ڈائبٹک مینجمنٹ उन्होंने अपने जो शुगर है उसको अपने खुराक अपने डाइट के मुताबिक वो मैनेज करना पड़ता है।
अच्छा ठीक।
लेकिन अब आजकल जो कंपनी जो इंसुलिन बनाते हैं ये बहुत अच्छी बात है कि वो लोग यूनिट वाली सिरंज देते हैं उनके साथ।
हाँ सही ठीक, सिरिंज यूनिट पर लिखा हुआ है,
लेके 1 यूनिट 10 यूनिट इस तरह की यूनिट्स वाले सिरिंज देते हैं। और जो डोज होता है कि आपका मॉर्निंग डोज 10 यूनिट है, इवनिंग डोज ये है, लेकिन इसके लिए बीमार से डॉक्टर हजरात पहले पूरी हिस्ट्री लेते हैं, उसकी डाइट का पूरा ले लेते हैं कि भाई आपका डाइट का स्टाइल क्या है, आपका एक्सरसाइज क्या है, फिर उसके लिए वो डॉक्टर उसके लिए
प्रेस्क्राइब
करते हैं प्रॉपर यूनिट्स।
ठीक है,
तो वो उसको थोड़ा सा उधर समझा भी देते हैं।
ठीक है
कि इतने यूनिट ये इस सिरिंज से इतने यूनिट उठा लेनी है, इतने कहाँ लगानी है, तो ये उसको उधर से ही
बताया जाता है।
लेकिन कभी कभार ये अपने फॉर एग्जांपल मैंने पहले भी बता दिया, अगर एक कंपनी का इंसुलिन उसने चेंज किया दूसरी कंपनी में आ गया या रेगुलर की बजाय उसने कहीं दूसरा ले लिया, फॉर एग्जांपल लॉन्ग एक्टिंग की जगह हो सकता है गलती से शॉर्ट एक्टिंग ले लिया, लॉन्ग रेगुलर ले लिया, तो वो ज्यादा यूनिट उसने लिए होंगे अपने नॉर्मल डोज के मुताबिक और प्रोडक्ट उसने चेंज किया तो ये उसके लिए प्रॉब्लम
हो सकती है, तब्दीलियां आ सकती हैं उसकी वजह से। अच्छा डॉक्टर साहब, जो लोग घरों में इंसुलिन लगाते हैं इस चीज़ का क्या उन्हें ख्याल रखना है कि कभी कभार मसला ऐसा होता है कि जी हैवी किस्म का खाना खा लिया, तो उसमें भी जो है इंसुलिन लेवल जो है उनको यूनिट ज़्यादा या कम करने की ज़रूरत है या नहीं? वही अगर मसलन डॉक्टर ने कहा है कि आपने दोपहर के टाइम पर 30 यूनिट इस्तेमाल करने तो 30 यूनिट इस्तेमाल करने।
नहीं ये तो मैंने बता दिया कि डॉक्टर ने उस वक्त जो बताए होंगे उसने उसकी हिस्ट्री ली भी कि आप सुबह कितना खाते हैं, अभी का क्या स्टाइल है, हफ्ते का उसने स्टेटिस्टिक दिया हुआ था।
ठीक है सही।
बाद में अगर वो
तब्दील
कर दे अपने स्टाइल को, ज्यादा खाना शुरू कर देता है, ज्यादा चीनी पीना खाना शुरू कर देता है, तो उसको फिर दोबारा एडजस्ट करना पड़ेगा,
एडजस्ट करना पड़ेगा। अच्छा डॉक्टर साहब, एक चीज़ और जो है लोगों में बड़ी मशहूर है वो ये है कि कुछ लोग ये भी कहते हैं कि भाई बजाय इसके कि इंसुलिन लगाओ आप जो है खाने के बाद जो है आधा घंटा जो है वॉक कर लो तो तेज तेज तो जो है आपकी ब्लड शुगर जो है वो कंट्रोल हो जाएगी, ऐसा है या
नो ऐसी कोई बात नहीं है। मैंने कहा टाइप 2 डायबिटीज में पेशेंट जो होता है वो मुकम्मल तौर पर इंसुलिन पे डिपेंडेंट हो जाता है।
हाँ सही है, यानी उसमें
बनी नहीं रही तो इंसुलिन चाहिए, आपको बाहर से लेना पड़ेगा। अब इस सिस्टम में अब इस किस्म की बीमारी में अगर आपको इंसुलिन पे डिपेंड इन्हिजार है मुकम्मल तौर पर तो इस एक्सरसाइज ये अच्छी चीजें हैं,
अच्छी चीजें
अच्छा वो है परहेज है, लेकिन इसमें आपको वो काम नहीं आएगा,
खासतौर पर डायबिटीज टाइप 1 में
टाइप
तो बिल्कुल
में नहीं काम आएगा, टाइप 2 में काम आएगा।
जी ठीक, बहुत शुक्रिया डॉक्टर साहब, बहुत बहुत शुक्रिया, बड़े जो है मुफीद गुफ्तगू हमारी चल रही है आपके साथ, लेकिन यहाँ पर छोटा सा हमने वक्फा लेना है और चलेंगे रुबाब के पास, देखते हैं रुबाब हमें कहाँ लेके जा रही है। जी रुबाब,
बहुत शुक्रिया खुर्रम, बहुत ही बेहतरीन गुफ्तगू चल रही है आप लोगों की। और नाज़रीन यहाँ वक्त हुआ है एक खूबसूरत सा तराना सुनने का और देखने का, और फिर आपकी खिदमत में हाजिर होते हैं। जी नाज़रीन, एहसान ख्वाजा अमीरी साहब की आवाज़ में अपने खूबसूरत तराना मुलायजा फरमाया, उम्मीद करते हैं आपको पसंद आएगा। यहाँ पे सैयद इजाज़ हुसैन साहब और उनकी बेगम सैयदा तलत इजाज़ साहिबा ने भी हमें सलाम और बहुत बहुत सुबह खैर कहा है, हम भी अपनी पूरी टीम की तरफ से आपकी खिदमत सलाम और सुबह खैर पेश करते हैं। खैर नाज़रीन, वापस चलते अपने गुफ्तगू के सेगमेंट की तरफ ताकि खुर्रम गुफ्तगू को जारी रख सकें। जी खुर्रम,
बहुत शुक्रिया रुबाब, और बारा इजाज़ साहब से मैं दरख्वास्त करूँगा कि वो हमारे रेगुलर व्यूअर हैं तो सिर्फ सलाम से काम नहीं चलेगा, हमारे साथ प्रोग्राम में आपको शामिल भी होना है, सवाल आपने कोई पूछना है या कोई बात करनी है हमारे हफ्ते के मौजूद में, या कोई भी चीज आप शेयर करना चाहते हैं, हमें बहुत खुशी होती है आपकी बातें सुन के। बहरहाल चलते हैं डॉक्टर हाजी बहादुर की तरफ, और डॉक्टर साहब के साथ हमारी इंसुलिन के बारे में बात हो रही है। जी डॉक्टर साहब, यहां तक तो हमने बात कर ली जो है टाइप्स की और कैसे हालात है, एक जो अहम मरहला है वो इंजेक्शन लगाने का है। एक तो हम आमतौर पर इंजेक्शन लगाते हैं हॉस्पिटल वगैरह या डिस्पेंसरी जाके, लेकिन आज ऐसा मजबूरन जो है घर में लगाना पड़ता है, तो अक्सर थोड़ा सा तफसीलन जो है हमारे नाज़रीन जो इंजेक्शन डायबिटीज़ के मरीज़ हैं उनके बारे में बताएं कि वो कैसे इंजेक्शन लगाएं।
ठीक है, सबसे पहले तो ये है कि अब से मैं पहले ये बता दूंगा अपने नाज़रीन को कि जो इंसुलिन के वायल है वो कहाँ स्टोर किया जा सकता है।
ठीक है,
घर में किधर रखते हैं, फिर उसके सबसे पहले तो उसके कोल्ड एनवायरनमेंट में रख दें, क्योंकि ये हार्मोन है, ये वैसे आम एनवायरनमेंट में फॉर एग्जांपल अगर टेम्परेचर 30 से ऊपर चला जाता है तो ये ख़राब हो जाती है, ये किसी काम की, ये हार्मोन आपके ये इंसुलिन किसी काम के अब नहीं रहते। यूजुअली उसके साथ इंसुलिन के एक वायल के साथ एक सिरंज दी जाती है।
ठीक है,
वो सिरंज एक सिरंज उसकी जो सुई है ऑलमोस्ट वो 40 इंजेक्शन उससे अब लगाए जा सकते हैं,
एक सिरंज से
40
इंजेक्शन 40 बार आप लगा सकते हैं
एक बंदाई
एक बंदा ही,
ये नहीं है कि
वो चेंज नहीं करेंगे, वो रोटेट नहीं करेंगे। उसमें मैं उसकी तरफ आना चाहता हूँ कि लेकिन जो एहतियाती तदाबीर है, जिस तरह आम इंजेक्शन है आप इंट्रामस्कुलर लगाते हैं, आईवी लगाते हैं, उस तरह एहतियाती तदाबीर करनी चाहिए। आपको स्पिरट लगाना पड़ेगा, आपको जगह साफ करनी पड़ेगी। ऐसा ना हो कि आपने सिरन से इंजेक्शन लगा दिया, उधर कहीं ओपन पैंग दिया,
रख दिया उसको, उसमें खून भी थोड़ा सा लगा हुआ है, खून भी
साफ कर दो, उसको दोबारा कैप कर दो, उसको साफ जगह में रख दो। ये दोबारा ये सिरन बहुत महंगी होती है, ये दोबारा आपके काम आने वाली
है।
इसके बाद हम आते हैं कि इंजेक्शन किस तरह लगाए जाते हैं। अब बहुत से डायबिटिक पेशेंट हैं, उनको ये नहीं पता, वो एक ही जगह में वो इंजेक्शन लगाते हैं।
अच्छा ठीक,
मुसलसल, तो क्योंकि ये सब कोटेनियस इंजेक्शन होता है। इनको जो पेशेंट खुद अपने लगाते हैं घरों में,
जी जी,
तो ये सब कोटेनियस लगाते हैं,
जल के नीचे,
थोड़ा सा नीचे लगाते हैं।
सही है।
तो ये मुसलसल फॉर एग्जांपल एक आदि हो गया, एक ही जगह में इंजेक्शन लगाते हैं, उधर उस इन्फेक्शन के चांसेस होती हैं उस जगह में, या सोलन स्वेलन हो जाते हैं, उसमें सूजन सा
गर्म होगी, सूजन
हो जाती
है।
तो इन बीमारों से, इन नाजरीन से हमारी यही रिक्वेस्ट होगी कि जो नॉर्मल एहतियाती तदाबीर है, फॉर एग्जांपल एक स्वाब लगाना है, स्पिरिट से उस जगह को धोना है इंजेक्शन से पहले, ये बहुत अच्छी बात है। उस सिरंज को जो यूज़ करते हैं, जो यूनिट वाला सिरंज है, वो दोबारा अगर आप इस्तेमाल के बाद आप उसको अच्छी तरह कैप करके रख दें, और जो एक मुसलसल एक जगह में आप इंजेक्शन ना लगाएं, जगह कभी कभी चेंज कर लिया करें, क्योंकि ये कहीं भी आप लगा सकते हैं। तो इसलिए इनसे हमारी ये दरख्वास्त है कि वो मुसलसल एक जगह पे इंजेक्शन ना लगाएं,
मुख्तलिफ जगहों पे जो है लगाया करें, लगाया जा सकता है। ठीक, अच्छा डॉक्टर, दर्द किस जगह पर सबसे ज्यादा होता है, यानी मैं ये पूछना चाह रहा हूँ कि कहाँ कम होगा, कि मसलन वहाँ पर ज्यादातर नाजरीन
दर्द तो मोस्टली ये लोग तकरीबन पहली दफा पहले वीक में महसूस होता है।
अच्छा ठीक,
लेकिन जो सुई होती है वो इतनी बारीक सी होती है, सबकुटीनियस इंजेक्शन है,
ठीक है,
तो फिर दर्द होता भी है, आदि भी हो जाते हैं लोग, तो
ठीक है, यानी कोई खास जगह नहीं है क्योंकि जिल्द के ऊपर नीचे लगाना है, तो वो कहीं भी लगाएं तो वो उसका हल्का सा दर्द है। अच्छा डॉक्टर साहब, ये तो बात होगी हमारा इंजेक्शन जो है वो कैसे हमने लगाना है, और हमारे जो डायबिटीज पेशेंट्स हैं वो जैसे अपना बार कंट्रोल रखें। एक अक्सर जो चीज़ देखने में मिली है, फिल्मों में ही अक्सर अलबत्त देखने में मिली है, मैंने खुद जो है आंखों से उसको नहीं देखा, कि कोई नई टेक्नोलॉजी की किस्म का इंजेक्शन है, और जिसके अंदर जो है वो सारी आपकी जो डिटेल है कि आपने सुबह के टाइम पे 10 यूनिट लेने हैं, शाम को 20 लेने हैं, तो वो उसके अंदर फिक्स हैं सारे, यानी वो ऐसे जैसे वो एक बंदूक के अंदर आप गोलियां डाल देते हैं, तो वो भी ये इस तरह की कुछ चीज़ आई है बाज़ार में,
अवेलेबल है, वो यूज़ करते हैं, मोस्ट ऑफ द पीपल यूज़ करते हैं इंसुलिन पम्प।
अच्छा जी, इंसुलिन इंजेक्शन पंप यूज़ करते हैं, दबाते हैं तो वो सुई उसकी
अंदर चली जाती है, इससे बहुत से चीज़ें आसान कर दी हैं।
जी जी,
बहुत सी चीज़ें आसान कर दी, फॉर एग्जांपल मैंने कहा एक सुई का सिरंज है, एक यूनिट वाला सिरंज आपके पास पड़ा है, मैंने कह दिया कि आप उसको 40 दफा यूज़ कर सकते हैं, लेकिन वो उस वक्त तक जब आप इसको प्रॉपर तरीके से साफ करें, प्रॉपर तरीके से कैप करें, प्रॉपर तरीके से रख दें, उसमें ख्याल लगे, तो वो वाला मुश्किल जो इधर इसमें पंप में अब आसान हो गया। अब बस जो डिजिटल पंप है, जो डिजिटल इंजेक्शन है, वो अंदर चली जाएगी, इंसुलिन डिलीवर करेगी, वापस जो है सिक्योर हो जाएगी। तो जो डिजिटली आप जो जितनी भी यूनिट्स आपको चाहिए वो एडजस्ट करें और बटन दबाएं।
सही है, ठीक है, तो इसका मतलब ये वो एक बेहतर चीज है,
इम्प्रूवमेंट है पेशेंट के लिहाज से, वो
तंग नहीं होता पेशेंट, क्योंकि अक्सर देखने में मिलता है बेचारे पेशेंट जो है वो जो इंसुलिन लगाते हैं वो अक्सर जो है वो परेशानी का शिकार होते हैं।
बस दफा वो डायबिटिक के पेशेंट खुद इंजेक्शन लगाने से डरते हैं,
जी बिल्कुल,
उनको दूसरा जो है बंदा चाहिए वो इंजेक्शन लगा रहे, तो ये मुश्किल भी
बिल्कुल। लेकिन पंप जो है वो कहते हैं बड़ा जो है आसान है, वो आप बस उसको रखते हैं और पंप करते हैं तो वो जो है पता ही नहीं चलता, वो लगाते हैं। अच्छा डॉक्टर साहब, थोड़ा सा इस तरफ भी आ जाते हैं कि जो मरीज़ जिन्होंने अपनी ब्लड शुगर चेक करनी होती है, इसके बारे में आप क्या कहेंगे कि मसलन दिन में कितनी बार अपनी ब्लड शुगर चेक करें, एक तो ये सवाल मैं आपसे पूछूं, दूसरी तरफ ये कि आया कोई ऐसा टेस्ट भी है जिससे हम खुद इंसुलिन के लेवल चेक करें बजाय इसके कि ब्लड शुगर चेक करें, या ज़रूरी है नहीं है ज़रूरी इंसुलिन चेक करना?
दोनों की पॉसिबिलिटीज़ हैं, एक आप घर में कर सकते हैं, वो ब्लड ग्लूकोज लेवल आप घर में अपने उसको कर सकते हैं,
ठीक है, सही,
लेकिन
है।
दूसरी साइड पे आप घर, फॉर एग्जांपल आपके बॉडी के अंदर इंसुलिन कितना है, तो आप घर में नहीं कर सकते, अवेलेबल वो फैसिलिटी अब डिजिटल फॉर्म में अवेलेबल नहीं है, वो आपको लेबॉरेटरी जाना पड़ेगा, फॉर एग्जांपल, और दूसरी ग्लूकोमीटर्स अवेलेबल होते हैं आपको अपने ब्लड ग्लूकोज लेवल मॉनिटर करने, यूजुअली दिन में हर मरतबा, लेकिन इस ایکسپینسو بھی پڑتا ہے، مہنگا پڑتا ہے، امپوسیبل بھی ہے، کیونکہ اس میں خون جو ہے نا نکالنا پڑتا ہے اور پرکنگ کرنی پڑتی ہے، تو ہر دن دن میں ہر دفعہ کوئی ایمرجنسی کنڈیشن نہیں ہے، ہاسپٹلائز نہیں ہے پیشنٹ، اور اپنی دوائیاں انسولین ریگولرلی کھاتا ہے، تو اگر وہ ہفتے میں ایک دفعہ اپنا بلڈ گلوکوز لیول چیک کر لیں تو اس کو پتہ چل جائے کہ میں اپنی دوائیں جو ہے، میں جو انسولین ہے یہ مجھے کام کر رہا ہے، میرا کام کر رہا ہے یا نہیں کر رہا، مجھے کیا کرنا چاہیے آگے۔
ہاں بالکل، یہ بس جو جس بندے کی نارمل روٹین چل رہی ہے تو اس کو تو ضرورت نہیں ہے وہ، لیکن ہاں جو بندہ جو صحیح طریقے سے نہ انسولین لے رہا ہے نہ صحیح طریقے سے دوائیاں کھا رہا ہے اور ادھر ادھر سے
خوراک بھی زیادہ کبھی کبھی کھا لیتا ہے، تو اس کو پھر
ضرورت ہے۔ بالکل صحیح ڈاکٹر صاحب، بہت شکریہ، جاری رکھیں گے ہم گفتگو کا انشاءاللہ۔ ابھی چلتے ہیں رباب کے پاس اور دیکھتے ہیں رباب جو ہے ہمارے لیے کیا دلچسپ چیزیں لے کے ہیں۔ جی رباب،
بہت شکریہ خرم، اور تھوڑا سا وقت لوں گی آپ کا۔ اور ناظرین، خدا تعالیٰ کبھی اس دنیا میں کچھ ایسی چیزیں جو ہے وہ خلق کرتا ہے کہ انسانی ذات اسے دیکھ کر دنگ رہ جاتی ہے اور حیران و پریشان رہ جاتی ہے، جس طرح میں خود حیران و پریشان رہ گئی تھی۔ یہ تصویر جو آپ دیکھ رہے ہیں دنیا کے سب سے بڑے خرگوش کی ہے۔ اس خرگوش کی اگر میں بولوں خوبی یا کچھ ایسی خاصیت ہے کہ یہ نس در نس دنیا کے سب سے بڑے خرگوشوں میں سے ان کا شمار ہوتا ہے۔ ان کی ماں، ان کے جو تھے، ان خرگوش کی جو ماں اور جو اس کے جو والد صاحب تھے، وہ بھی دنیا کے سب سے بڑے خرگوش تھے۔ کہا جاتا ہے اس کا نام ہے ڈائرس، اور یہ دنیا کے سب سے بڑے خرگوش ہیں۔ ان کا وزن 22.2 kg ہے، اور پھر کہا گیا ہے کہ یہ جو آپ دیکھ رہے ہیں جی، اس کا جو قد ہے وہ 4 feet 4 inches ہے۔ یہ کہا گیا ہے کہ یہ گھاس وغیرہ کھانے کے علاوہ دن میں تقریباً 12 gajar ایسے ہی کھا لیتے ہیں، آرام کرنے کے علاوہ ان کا اور کوئی کام نہیں ہے۔ کہا گیا ہے ان کے جو مالک کا نام ہے وہ اینٹونی ایڈورڈز ہے، جو انگلینڈ سے ان کا تعلق ہے۔ یہ بھی کہا گیا ہے اس خرگوش کی عمر 3 years ہے، اور یہ 2012 کے اندر دنیا کے سب سے بڑے خرگوش کا جو خطاب ہے ان کو مل چکا ہے۔ لیکن ان کے چھوٹے بھائی جو ہیں ویٹس کے نام سے، وہ ان سے 4 inches اور بڑھ چکے ہیں۔ 2013 کا خطاب جو ہے وہ ان کے چھوٹے بھائی ویٹس کو مل چکا ہے۔ خیر ناظرین، یہ تو اللہ کی جو خوبصورت قدرت اور جو بول سکتے ہیں کہ ایک ایسی خلقیت جس انسان حیران و پریشان ہو جاتا ہے، اور بے شک کہ اللہ تعالیٰ کی جو خلقیت ہے وہ بے مثال ہے اور ثانی ہے۔ خیر ناظرین، لیتے ایک وقفہ اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں، کچھ کھانے پینے کی مزیدار باتیں کرتے ہیں۔ جی ناظرین، آپ کو دوبارہ خوش آمدید کہتے ہیں۔ اور جی ناظرین، دھنیے کی بات کرتے ہیں، جس کا استعمال ہم سلاد یا کھانوں کی سجاوٹ میں بھی کرتے ہیں، اور اس کے جو آپ بول سکتے ہیں پاؤڈر کا استعمال کھانے میں بھی ہوتا ہے۔ کہا گیا ہے کہ دھنیا اینٹی انزائٹی، اینٹی بیکٹیریل اور اینٹی فنگل ہے۔ اس کے علاوہ کہتے ہیں نظام ہاضمے کے لیے ایک بہترین دوائی کے طور پہ اس کا استعمال کیا جا سکتا ہے۔ جن کو پیشاب میں جلن ہو، کہتے ہیں دھنیا کا استعمال ان کے لیے بھی بہت مفید ثابت ہوگا۔ کہا گیا ہے کہ یہ بیڈ کولیسٹرول، یعنی برے کولیسٹرول کو گھٹاتا ہے اور اچھے کولیسٹرول کو بڑھاتا ہے۔ اس کے علاوہ کہا گیا ہے دھنیا جو ہے آئرن اور میگنیز کا جو ہے وہ بہترین ذریعہ ہے۔ اس کے علاوہ یہ بھی کہا گیا ہے کہ اندرونی طور پر جسم کو یہ بالکل ٹھنڈا رکھتا ہے۔ کہا گیا ہے جن کو الرجی یا جن کو کھجلی کی شکایت ہو، اگر دھنیا کا پیسٹ اس جگہ پہ مل لیں تو کافی حد تک ان کو آرام ملے گا۔ کہا گیا ہے یہ جو ڈائبٹیز کے افراد ہیں ان کے لیے بھی بہت مفید ثابت ہوتا ہے۔ خون کے اندر جو شوگر یا جو شکر کا جو شوگر کا جو وہ ہو سکتا ہے جو لیول ہے، اس کو یہ بالکل کنٹرول میں رکھتا ہے۔ اس کے علاوہ یہ بھی کہا گیا ہے کہ یہ انسان کی بینائی کے لیے بہت مفید ثابت ہوتا ہے، اور ہڈیوں کے لیے بھی یہ بہت بہت مفید ثابت ہوتا ہے۔ یہ تو کچھ بات ہو گئی کھانے پینے کی، چلتے ہیں خورم کے پاس تاکہ وہ اپنی گفتگو کو جاری رکھ سکیں۔ جی خورم،
بہت شکریہ رباب، اور بڑی دلچسپ، بہرحال آپ جو ہے خرگوش کے بارے میں جو تصویر لے کے آئیں بڑی دلچسپ تھیں، اور بہرحال چلتے ہیں ہم۔ ڈاکٹر حاجی بہادر ہمارے ساتھ موجود ہیں اسٹوڈیو میں، انسولین کے بارے میں ہم نے تفصیلاً جو ہے گفتگو کی، اور جو ہے بہرحال ابھی جو ہے ہمارے پاس مختصر ڈاکٹر صاحب وقت ہے۔ آپ اگر اس انسولین کے استعمال کے لحاظ سے ہمارے ناظرین کو کوئی پیغام پہنچانا چاہیں تو پھر ضرور۔
ناظرین کے لیے تو میرا یہ پیغام ہے کہ وہ سب سے پہلے تو اپنے جو ڈاکٹر حضرات نے ان کو جو یونٹس بتائے ہوئے ہوتے ہیں،
ٹھیک ہے،
اور جس اسٹیٹسٹک، جس خوراک کی اسٹیٹسٹک کے بیس پہ ان کی یونٹس ڈوز پرسکرائب ہوا ہے، اس کے مطابق جو ہے نا اپنے اس کو پابند رکھیں۔ اگر وہ اپنے خوراک میں یا انسولین لیول کئی چینج کر لیتے ہیں تو اپنے ڈاکٹر کے مشورے سے ضرور جو ہے نا عمل ضرور کر لیا کریں، اور ڈاکٹر کے مشورے کے بغیر جو ہے نا وہ نہ انسولین کا جو کمپنی پروڈکٹ ہے ایک کمپنی کا ہے دوسری کمپنی
کا
تبدیل نہ کریں۔
جی ٹھیک۔ اچھا ڈاکٹر صاحب، ایک ذہن میں سوال آ گیا کہ یہ ایسا ممکن ہے کہ ہم لوگ اگر جو ہے میٹھی چیزیں بالکل نہ کھائیں، اور اس طرف جو ہے ہم یہ کہیں کہ جی میں انسولین جو ہے وہ نہ استعمال کروں، مثلاً بہت ہی ہم اپنے آپ کو کنٹرول میں رکھیں کھانے پینے کے لیے،
میٹھا چیز کھانے سے تو آپ کا ڈیمانڈ کم ہو سکتا ہے،
ٹھیک ہے،
آپ لیکن ڈیپینڈنسی ختم نہیں ہو سکتی، انحصار ختم نہیں ہو سکتا، آپ کو کھانا پڑے گا، آپ کو پھل کھانے پڑیں گے، آپ کو توانائی چاہیے،
صحیح ہے،
ٹھیک ہے، آپ کو زندہ رہنا ہے تو آپ کے لیے خوراک کی، تو یہ خوراک سے بھی گلوکوز बन
रहा है, कोई भी आप खुराक खाएं तो वो भी एक हिस्सा उसका जो ग्लूकोज
बन जाता है, ठीक है। लेकिन ग्लूकोज को काम करने के लिए आपको इंसुलिन चाहिए होगा,
सही है, ठीक है।
आप मीठा काम कर सकते हैं, उसका फायदा है,
सही है, ठीक।
लेकिन आप फौरन ऐसा कहते हैं मैं मीठा नहीं खाता, मुझे इंसुलिन नहीं लेने चाहिए, मुझे इंसुलिन की जरूरत नहीं है, तो ये काफी नहीं है,
सही है, ठीक है। यानी ये नहीं, पॉसिबल नहीं। अच्छा डॉक्टर साहब, एक बार सिर्फ हमारे नाज़रीन के लिए, जो हमारे प्यारे नाज़रीन जो थोड़ा सा जो है बहरहाल अपना ख्याल नहीं रखते और इंसुलिन का इस्तेमाल नहीं करते, कम इस्तेमाल करते हैं, या डायबिटीज़ टाइप 2 में हैं और दवाइयों का इस्तेमाल नहीं करते, तो उनको अगर आप थोड़ा सा ये बता दें कि डायबिटीज़ की बीमारी आगे चल के किन कॉम्प्लिकेशंस, किन ऑर्गन्स को दरगीर कर देती है।
ये अहम सवाल आपने किया, बहुत अहम सवाल, कि डायबिटीज एक क्रॉनिक बीमारी है, ये लंबे अरसे तक अगर आप कंट्रोल नहीं करते, ब्लड ग्लूकोज को कंट्रोल नहीं करते, तो आंखों का जो नज़र है वो चली जाती है, गुर्दों की बीमारी ला सकते, दिल की बीमारियाँ ला सकती है, आपको ब्लड प्रेशर हो सकता है, ठीक,
सही है।
तो ये ख़ासकर जो आपने देखे होंगे वो डायबिटिक फुट जो होते हैं,
बिल्कुल
उनके जख्म होता आता है वो, तो फिर वो जख्म बढ़ता नहीं है,
ठीक है,
उस मुसलसल वो उनको फिर एंटीबायोटिक्स लेने पड़ते हैं मुसलसल, उसके हो सकते हैं एट द एंड हमने देखे हैं उन लोगों की फिर उसकी सर्जरी करनी पड़ती है,
अलहदा
करना पड़ता है। तो इन कॉम्प्लिकेशन से बचने के लिए आपको, अगर टाइप 2 डायबिटीज़ है तो उसको एक्सरसाइज, उसको खुराक कम करना, या उसको दवाइयाँ हैं वो खाने ज़रूरी हैं उसके लिए, ठीक है। अगर टाइप 1 है तो इंसुलिन पे डिपेंडेंट है, तो उसको अपने इंसुलिन की डोज, अपने इंसुलिन की जो यूनिट है वो लेनी चाहिए, और डॉक्टर की जो हिदायत है, प्रिस्क्रिप्शन है, उसके मुताबिक चलना चाहिए।
अच्छा डॉक्टर साहब, आखिरी सवाल, और वो ये कि कभी कभार सुनने में आता है कि जी जो है पेंक्रियास ट्रांसप्लांटेशन, या पेंक्रियास के अंदर जो उसके वो आइलैंड्स होते हैं छोटी छोटी, जो जिसके जहाँ ये बनती
है,
जी वो कहते हैं कि जी उनकी कोई ट्रांसप्लांटेशन कोई शुरू हुई है, कोई कह रहे हैं कि ऐसी कुछ
ऐसी कोई शुरुआत शुरू हो चुके हैं, अभी एनिमल्स जानवरों पे तजुर्बात होते रहे हैं,
ठीक है,
ह्यूमन स्टडी भी अभी नहीं हुआ है,
लेकिन जा रहे हैं हम लोग इस तरफ,
उस साइड पे जा रहे हैं, लेकिन ह्यूमन साइड पे इंसान की बुनियाद पर कोई ऐसा तजुर्बा अभी तक नहीं हुआ है,
सही है,
लेकिन जो रेट्स है, एक्सपेरिमेंटल है, लेबोरेटरी लेवल पर ये कामयाब है,
तो इंशाल्लाह जो है जल्दी जो है आप लोग कुछ ना कुछ कर पाएंगे, ताकि जो है ये इस चीज़ से जान छोड़ी जा सके इंजेक्शन से। जी डॉक्टर साहब बहुत बहुत शुक्रिया, बड़ी मुफीद आपके साथ गुफ्तगू रही, और बहरहाल मेरी तो इतलात में बहुत ज़्यादा इजाफा हुआ, और हमारे प्यारे नाज़रीन जो बहरहाल जिनके ख़ानदान में या जिनके आस पास कोई डायबिटीज़ का मरीज़ है, तो वो अगर प्रोग्राम देख रहे हैं तो ये जो पैगाम डॉक्टर साहब ने पहुँचाए, ये जो है आप उन तक पहुँचाएँ, और कोशिश करें कि इस बीमारी को जितना से ज़्यादा कंट्रोल रख सकते हैं उतना कंट्रोल में रखें। डॉक्टर साहब बहुत बहुत शुक्रिया,
थैंक यू वेरी मच,
जी जी रूबा,
बहुत शुक्रिया खुर्रम भाई, डॉक्टर साहब का बहुत शुक्रिया अदा करना चाहूँगी, बहुत ही मुफीद गुफ्तगू रही है आपकी। यहाँ पर एम खान लगारी साहब ने कौले मौलाए कायनात हज़रत अली अलैहिस्सलाम हमारे साथ शेयर किया है, खुदा जिसको दुनिया में जलील करना चाहता है उसको इल्म से महरूम कर देता है, बहुत खूबसूरत, बहुत शुक्रिया। खैर नाज़रीन, यहाँ वक्त हुआ है एक फ़ोटो क्लिप देखने का, और फिर आपकी खिदमत में हाजिर होते हैं, कहीं जाइएगा।
जी नाज़रीन, आपको खुश आमदीद कहते हैं प्रोग्राम सुबह ज़िंदगी में एक बार फिर, और 7:11 हो रहे हैं तेहरान टाइम के मुताबिक, हम आपकी खिदमत में हाजिर हैं, और मैं यहाँ पर सिर्फ मिसेज तलत इजाज ने हमारे से कल एक सवाल पूछा था, और माफ़ कीजिएगा मैं दोबारा जो है आज डॉक्टर साहब से पूछना भूल गया। इन्होंने कहा था कि कभी जो है एक तरफ का नाक बंद हो जाता है और एक तरफ का खुल जाता है, ये मैं बताता चलूँ आपको कि ये एक नॉर्मल चीज़ है, नाक जो है वो एक तरफ का बंद होना और एक तरफ का खुला होना, ये अल्लाह ताला की तरफ से एक सिस्टम है कि हमारे जो दोनों नाक हैं भाई एक वक्त अक्सर जो है ऐसा नहीं होता कि वो काम करें, तो यहाँ तक तो नॉर्मल चीज़ है। जहाँ पर आपने ये कहा है कि जो है मट्टी धूल की वजह से जो है नाक में जो है आपकी बंद हो जाती है, आपको खारिश का होना, छींकों का आना, तो ये देखें ये एक बड़ी सादी सी चीज़ है, और वो ये है कि आपको जो है मट्टी धूल से एलर्जी है, हर शख्स के अंदर ये एलर्जी होती है, किसी में ज़्यादा होती है, किसी में कम होती है, तो आप अगर ये कर सकें कि आप कोई अपने डॉक्टर के पास जाके, किसी भी MBBS डॉक्टर के पास जाके, और उनसे कहें कि वो एंटी एलर्जी आपको कोई दवाई दें, कोई हल्की फुल्की सी एंटी एलर्जी दवाई दें, क्योंकि इसका नज़ला ज़ुकाम से कोई ताल्लुक नहीं है, ये खाली सिर्फ जो है एक एलर्जी है, तो ये एलर्जी की दवाई आप कुछ अर्सा इस्तेमाल करें और मास्क वगैरह का इस्तेमाल करें तो मेरे ख्याल में बेहतर होगा, क्योंकि इसका उस तरह जिस तरह ऐसे कहा जा सकता है ख़ास कोई इलाज नहीं, सिर्फ ये है कि एलर्जी है तो एलर्जी को थोड़ा सा आपको दबाना होता है और वो एंटी एलर्जी दवाइयों से दबाया जा सकता है। हमारे साथ जो है फ़ोन लाइन पर रुबाब
सैयद अकील अब्बास मारूफी साहब मौजूद हैं, जी मैं आपकी खिदमत में सलाम अर्ज करती हूँ मौलाना साहब।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहू।
मौलाना साहब बहुत बहुत शुक्रिया, आपने अपना कीमती वक्त हमारे प्रोग्राम के लिए निकाला।
آپ لوگ کا بہت شکریہ، سامعین کرام کا بہت شکریہ.
مولانا صاحب، میں سوال پوچھنا چاہوں گی کہ علم کی اگر علم کا تاثیر ایک انسان کے اخلاق پر یا زندگی پر کس طرح پڑتا ہے، تو آپ اگر اس بات کی وضاحت کر دیں تو بہت مہربانی ہوگی.
بسم اللہ الرحمن الرحیم. اللہ کا جو دین ہے، جو اسلام ہے،
جی
البتہ یہ جو بات کہی گئی کہ علم کا اثر انسان کی زندگی پر کیسے پڑتا ہے، اس بات کے جواب دینے کے لیے یہ کہنا ضروری سمجھوں گا کہ پہلی بات تو یہ ہے کہ علم کو واضح کرنا ہوگا. جو ہمارے سوال میں یہ پوچھا گیا کہ علم کا اثر انسان کے اخلاق پر، انسان کے کردار پر، یقیناً یہ جو ہمارا پروگرام ہے جس میں گفتگو کر رہے ہیں، یہ بالکل چونکہ ایک اسلامی تہذیب، اسلامی تمدن، اسلامی ثقافت کی گفتگو ہے، لہٰذا یہاں کے اوپر یہ بات اپنے سامعین کے لیے واضح کرنا ضروری ہے کہ حتماً علم سے وہ علم مراد ہے جس کا سرچشمہ دین اور مذہب.
جی
یعنی یوں کہہ سکتا ہوں کہ حقیقت میں دین اور مذہب، اور بالخصوص دین اسلام کے اثرات انسان کے کردار پر کیا پڑتے ہیں، چونکہ علم سے مراد یہاں کے اوپر وحی لینا پڑے گا. جی لہذا علم ہی انسان کو جیاں سکھاتا ہے، ایسا علم جو دین سے اخذ کیا جائے، جو اللہ کی کتاب سے، جو قرآن سے اور جو وحی سے لیا گیا ہو. خود لہذا یہی دین جس کو ہم علم کہتے ہیں، اسی نے کہا ہے کہ لوگوں کے ساتھ، مثلاً قرآن کہتے ہیں قولوا للناس حسنا، لوگوں کے ساتھ اچھی طرح سے باتیں کرو، لوگوں کے ساتھ محبت سے پیش آؤ، بڑوں کا احترام کرو، بچوں کا خیال کرو. حتیٰ اسلام کا جب آغاز ہو رہا ہے تو بھی جو قرآن مجید کے آیات ہیں، وہی نازل ہوئی، اس میں بھی جو بات ہوئی ہے وہ یہی، اور اس میں ایک قابل غور بات ہے. مثلاً قرآن نے کہا اقرا بسم ربک الذی خلق، خلق الانسان من علق، یعنی قرآن کہتا بسم اللہ الرحمن الرحیم، اقرا بسم ربک الذی خلق، اس پروردگار کے نام سے پڑھو، پڑھیے جس نے آپ کو پیدا کیا. خلق من علق، خلق الانسان من علق، یہ بات کہی کہ انسان کو خون کے لوتھڑے سے پیدا کیا. ایک طرف یہ کہتا ہے کہ انسان کو خون کے لوتھڑے سے پیدا کیا، اور آخر میں جا کر یہ بات کہی جا رہی ہے کہ علمہ بالقلم، یعنی انسان کو تعلیم دی قلم کے ذریعے سے. توجہ کی بات یہ ہے کہ خلقت کے بعد جو سب سے پہلا تذکرہ ہے قرآن میں اور پہلی آیات میں، آخر خلقت ایک عظیم نعمت ہے، کیونکہ اگر انسان کی خلقت ہی نہ ہو، انسان کا وجود ہی نہ ہو، تو پھر دوسری چیزیں نہیں ہو سکتی. لیکن اس خلقت کی نعمت کے بعد جو سب سے اہم چیز کا ذکر کیا، وہ علم کا. اور اس کے بعد یہ سوچنے کی بات ہے، خون کے لوتھڑے کا تذکرہ کے ساتھ علم کے تذکرے کی کیا بات ہے.
جی.
یعنی قرآن کہہ رہا ہے کہ ہم نے انسان کو خون کے لوتھڑے سے بنایا ہے، اور اس کے بعد قرآن کہتا ہے کہ علم بالقلم، اسی آیات میں ہم نے اس کو قلم کے ذریعے سے تعلیم دی. اس کا مطلب یہ ہے کہ انسان اگر پستی سے نکلنا چاہتا ہے دین کی نگاہ میں، چونکہ خلق الانسان من علق، خون کے لوتھڑے سے، گویا یہ اس کی پستی کی طرف اشارہ ہے. اگر اس پستی سے نکلنا چاہتا ہے اور بلندی کے مقام پر آنا چاہتا ہے، انسانیت کے مقام پر آنا چاہتا ہے، تو ضروری ہے کہ وہ علم دین کو، علم کو حاصل کرے اور انسان با علم بنے. حتیٰ حضور پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی زندگی میں یہ بات کاملاً دیکھنے کو آتی ہے کہ حضور پاک ایک مرتبہ مسجد میں وارد ہوئے، داخل ہوئے، دیکھا کہ دو گروہ ہے. ایک گروہ وہ ہے جو بحث و مباحثہ و تعلیم و تعلم، درس و تدریس میں، کیونکہ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں درس و بحث کا سلسلہ مسجد میں چلتا تھا، لہذا دیکھا کہ ایک شخص وہ ہے، کچھ ایک گروہ وہ ہے جو مسجد میں بیٹھا درس و بحث و مباحثہ و مذاکرہ کر رہا ہے، اور دوسرا گروہ وہ ہے جو عبادت میں مشغول ہے.
صحیح.
حضور پاک نے جب دونوں گروہ کو دیکھا اور مسجد میں داخل ہوئے، تو آپ نے کہا کہ دونوں لوگ حق پر ہیں، لیکن اس کے بعد ایک جملہ کہا، وہ بالتعلیم ارسل تو، لیکن مجھے تعلیم کے لیے، علم کے لیے بھیجا گیا ہے. اس کا کیا مطلب؟ اور پھر حضور پاک اس گروہ کے ساتھ جا کر بیٹھ گئے جو لوگ تعلیم، تعلم، بحث و مباحثہ و مذاکرے میں مشغول و مصروف تھے، حضور اکرم ان کے پاس جا کر بیٹھ گئے. نبی اکرم صلی اللہ علیہ وسلم کا یہ کردار، یہ سیرت اس بات کی طرف توجہ دلاتی ہے کہ اگر انسان کے پاس علم آ گیا، اور وہ بھی وہ علم جو دین سے اخذ کیا گیا ہو، جو مذہب سے اخذ کیا گیا ہو، اگر یہ آ گیا تو انسان کو متمدن بنا دے گا، اور یہ اگر علم آ گیا تو انسان کو عبادت کی طرف لے جائے گا.
صحیح. مولانا صاحب بہت بہت شکریہ، آپ نے جو ہے تفصیلی طور پہ جو ہے بیان کیا کہ کیا اثرات ہو سکتے ہیں. یہاں پر ہمیں چھوٹا سا ایک وقفہ لینا اور اس کے بعد دوبارہ جو ہے آپ کی خدمت میں حاضر ہوں گے، ہمارے ساتھ رہیے گا. جی ناظرین، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں پروگرام سبز زندگی میں، اور مولانا عقیل عباس معروفی ہمارے ساتھ فون لائن پہ موجود ہیں. مولانا صاحب، اس کا مطلب یہ تو یہ نہیں ہے کہ ہم لوگ دنیاوی تعلیم حاصل نہ کریں.
یہ حقیقت میں میں یہ بات یہاں کے اوپر سامعین کو واضح کر دینا چاہوں گا کہ کہیں سے لوگوں کو یہ شبہ نہ ہو، یہ شک نہ ہو کہ علم کبھی دنیاوی ہوتا ہے اور کبھی دینی ہوتا ہے.
اچھا،
یہ ایسا نہیں ہے، ایسا نہیں. یہ چونکہ ہمارے محاورے میں، ہمارے سماج میں، ہمارے معاشرے میں بولا جاتا ہے، لہذا آدمی وگرنہ قرآن مجید میں، قرآن مجید نے جو ہے زمین شناسی کی، ستارہ شناسی کی گفتگو کی ہے. تو یہ نہیں ہے کہ ستارہ شناسی، زمین شناسی جو ہے علم دین نہیں ہوگا، کیونکہ قرآن جس کی تحقیق کی گفتگو کر رہا ہے وہ علم دین ہے. حقیقت میں بات کیا ہے؟ بات یہ ہے کہ ممکن ہے کہ علم کا حاصل کرنا نیتوں پہ فرق کرتا ہے. ممکن ہے کہ ایک ڈاکٹر ڈاکٹری کو، طبابت کو سیکھ رہا ہے اور اس کی نیت یہ ہے کہ انسانیت کو نجات دے، تو یہ علم دنیا نہیں، علم دین ہے. اس لیے کہ نیت یہ ہے کہ انسانیت کو نجات دینا چاہتا ہے. ایک انسان انجینئر ہے اور وہ انجینئرنگ پڑھ رہا ہے تاکہ اپنی قوم کو فلاح و بہبودی پہنچا سکے، اور دوسروں کو بھی ہاتھ پکڑ کر اپنے جیسا انجینئر بنا سکے. تو یہ نیت خدائی نیت ہے، لہٰذا اس کو علم دنیا نہیں کہا جا سکتا، علم دین ہی کہا جائے گا.
تو یہ پھر سارا کچھ جو ہے، سارا اصل میں جو مسئلہ ہے وہ نیت پہ ہے کہ انسان
اسی طریقے سے، میں آپ کی بات کو کاٹتے ہیں، اسی طریقے سے یہ بات بھی کہی جا سکتی ہے کہ ممکن ہے کہ میں جو ایک عالم دین ہوں، علم دین حاصل کر رہا ہوں، ممکن ہے لوگوں کے اوپر جو ہے بڑائی دکھانے کے لیے، اپنی شہرت کے لیے، مال دنیا کے لیے، تو یہ پھر علم دین نہیں رہے گا، علم دنیا بن جائے گا.
بہت خوبصورت مولانا صاحب، بہت بڑا ایک جو مسئلہ ہمارے ذہنوں میں تھا وہ آپ نے جو ہے واضح کر دیا، حل کر دیا. بہت شکریہ ادا کرتے ہیں آپ کا کہ آپ نے ہمارے پروگرام میں وقت دیا.
بہت شکریہ.
شکریہ. خدا حافظ. جی، یہ تو مولانا عقیل عباس معروفی صاحب نے بڑے خوبصورت طریقے سے
وضاحت اور روشنی اور بالکل
بتا دیا کہ کیا جو اصل چیز جو تھی وہ نیت ہی تھی. بالکل صحیح بات ہے کہ ہو سکتا ہے ایک ڈاکٹر ہو جو محنت کرے لوگوں کی انسانیت خدمت کے لیے، دوسرا ہے جو پیسے کے لیے کر رہا ہے. تو یہیں پر
سب بات نیت پہ ہی ہے.
بالکل، یہیں پر واضح ہو جاتا ہے کہ کون جو ہے، کس میں جو ہے انسانیت ہے، کون پڑھا لکھا جاہل ہے اور کون پڑھا لکھا جو ہے وہ ایک اچھا انسان ہے، یہ کہا جا سکتا ہے. تو بہرحال ساری چیز بات جو ہے وہ نیت کی ہے. ہمارے ساتھ کل جو ہے گلجمس حسین صاحب ہوں گے، رپورٹر ہیں پریس ٹی وی کے، اور وہ میڈیا کے بارے میں جو ہے ہمارے سے، علم، میڈیا اور ثقافت کے بارے میں انشاءاللہ ہمارے سے بات کریں گے. تو کل کا پروگرام ہمارا دیکھنا مت بھولیے گا.
بس اس دعا کے ساتھ پروگرام کو اختتام پر پہنچاتے ہیں کہ اللہ تعالی ہم سب کو توفیق عطا فرمائے کہ ہم رزق حلال کما سکیں. کل تک کے لیے مجھے اور خرم گڑی جی کو اجازت دیجیے.
خدا حافظ.